मेटलाइफ तपाईं सँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ट्ज सँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। तराईदेखि पहाड़ जोड्ने सबैभन्दा छोटो दूरीको धनगढी दिपाल द्रुत मार्गको मुद्दा अर्को चुनावमा ल्याए, नेतालाई गाउँ छिर नदिने स्थानीयको चेतावनी, राजनीतिक खिचातानीले योजना ओझेलमा परेको जिकिर। धनगढीको कनरीमा जडीबुडी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा, प्रदेशकै पहिलो प्रशोधन केन्द्र बनेपछि उचित मूल्य पाउने भन्दै जडीबुडी व्यवसायी र संकलकहरू उत्साहित। उद्योग वाणिज्य संघको विवाद समाधानका लागि भएको सहमति उल्टाएको प्रशासनले निर्णय सच्चायो, प्रशासकीय अधिकृतको नेतृत्वमा 3 सदस्यीय निर्वाचन समिति गठन। निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका उपसचिव फेरि छानबिन समितिमा फर्किए, समितिको प्रतिवेदनमा चित्त नबुझे फरक मत राख्ने दावी। र आज हरितालीका तीज हिन्दू नारीले व्रत बस्दै पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउँदै, ठाउँ ठाउँमा तीज विशेष कार्यक्रम र महोत्सवहरूको आयोजना। दिनेश खबर अब विस्तारमा। कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिनुभएका उपसचिव वीरेन्द्र बहादुर केसी फेरि समितिमा फर्किनु भएको छ। आफू असुरक्षित रहेको र निर्मला पन्त हत्या प्रकरणको सत्य तथ्य सार्वजनिक हुनेमा आशंका जनाउँदै उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएको 2 दिनपछि उपसचिव केसीले पुनः समितिमा फर्कने घोषणा गर्नुभएको हो। उच्चस्तरीय छानबिन समितिमा बसेर निर्मला न्याय दिलाउन नसकेपछि समितिमा बस्नुको औचित्य नभएको उहाँले राजीनामा दिनुभएको थियो। राजीनामा घोषणा क्रममा उहाँले घटनाको अनुसन्धानको क्रममा आफूलाई सुरक्षा महसुस भएको भन्दै जीवजानको सुरक्षाको आफूलाई असुरक्षा महसुस भएको भन्दै जीवजान सुरक्षाको माग पनि गर्नुभएको थियो। 7 नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसीले गृहमन्त्री रामबहादुर थापासँग छलफल भएपछि आफू समितिमा बसेर काम गर्न तयार भएको बताउनुभयो। आज बिहान गृहमन्त्री गृह सचिवसँगको छलफलपछि आफ्नो एजेन्डामा सहमति देखिएपछि समितिमै फर्केर काम सुरु गरेको उहाँले बताउनुभयो। गृहमन्त्री थापाले सुरक्षाको पूर्ण व्यवस्था राज्यले गर्ने प्रतिबद्धता जनाएपछि आफू समितिमा बसेर छानबिन समितिले गर्न बाँकी अनुसन्धान गर्न तयार भएको उहाँले बताउनुभयो। केसीले आज नै छानबिन समितिको संयोजकको जिम्मेवारीमा रहनुभएका गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैलानीसँग पनि छलफल भएको जानकारी दिनुभयो। समितिको प्रतिवेदनमा आफ्नो कुरा नसमेटिए फरक मत राख्ने उहाँले बताउनुभयो। सुनौ यस विषयमा उपसचिव केसीसँग सहकर्मी नवराज पनिरले गरेको यो कुराकानी।
बिहान गृहमन्त्रीजीले बोलाउनु भएको थियो, गृहमन्त्रीजी लगायत सबैसँग गृह मन्त्रालयका उच्च पदाधिकारीसँग भेट भयो। मैले आफ्नो कुराहरू राखेँ, त्यसपछि अब तपाईँले चाहिँ रहेरै योगदान गरिदिनु पर्यो। अब प्रतिवेदन पेश गर्ने बेलामा तपाईँको आफ्नो भएको सबै कुराहरू चाहिँ इन्क्लुड गरेर बेटर हुनुपर्ने आग्रह भएपछि म
2-3 दिन अगाडि तपाईँले राजीनामा दिँदाखेरि लेख्नु भएको थियो अलिकति म आफू पनि असुरक्षित भए र निर्मलाले न्याय पाउने सम्भावना पनि कम हुँदै गयो भनेर भन्नुभएको थियो। अहिले चाहिँ फेरि फिर्ता आउनुको कारण चाहिँ
होइन, त्यो दुईटै कुरालाई चाहिँ सम्बोधन हुने गरी सुरक्षित हुने कुरालाई पनि त्यहाँ पनि अब न्यायको लागि तपाईँ हामी पनि तयार छौँ भनेपछि त्यो प्रतिबद्ध भयो चाहिँ जुन उद्देश्यको साथ मैले भनेको थिएँ त्यो उद्देश्य नै अगाडि बढ्ने भयो कि त मैले अब मान्नु पर्यो राज्यले भनेको।
तपाईँको जो जो कुरामा असहमति थियो त्यो पुरा भएको
हो
अनि अब समितिमा फर्किनु भएको छ। उच्च स्तरीय छानबिन समितिले झन्डै 15 दिन महेन्द्रनगरमै बसेर छानबिन पनि गर्यो। निर्मलाले उसको परिवारले चाहिँ न्याय पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ?
म चाहिँ मैले चाहिँ लागि गरेर मैले छानबिन गरेका कुराहरू सबै म आफ्नो ढङ्गमा चाहिँ मैले जे कुराहरू बताएको ती कुराहरू यथार्थ ढङ्गमा मैले राखेँ।
तपाईँको सहमति जुन भयो गृहमन्त्रीजीसँग त्यो सहमति कार्यान्वयन नभएपछि चाहिँ के हुन्छ?
होइन, अब कार्यान्वयन सहमति भन्दा पनि नभने मैले आफ्नो कुराहरू मेरो आफ्नो समस्याहरू सबै उहाँलाई मैले राखिदिएको छु। अब उहाँले मैले पेस गर्ने कुराहरू जस्ताको चाहिँ इन्क्लुड गरेर मलाई जान्छ, मैले चाहिँ त्यहाँ मैले चाहिँ पेस गर्छु ती कुराहरू, मैले पेस गर्ने कुराहरू बाँकी कुरा चाहिँ मन्त्रालयले सरकारले गर्नुपर्ने कुरा मबाट जाने कुराहरू सबै जान्छन्। सिङ्गो प्रतिवेदन जान्छ, सिङ्गो प्रतिवेदनमा चाहिँ केही त्यस्तो चाहिँ मत मतान्तर नहुने गरी अब सिङ्गो मत मतान्तर आउने भयो भने मैले देखेका कुराहरू म फरक मत राखेर भए पनि दिन्छु, फरक मत भएर भए पनि राख्छु म।
अब अर्को प्रसङ्ग, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालीका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा आजकै दिन निरार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्छन्। तीज को अवसर में आज बिहानदेखि प्रदेश नंबर 7 का शिवालय में पूजा आजा करने को घुइचो लगे थी। तीज के अवसर में शिवपुरी धाम जाकुरथाल शिव मंदिर लगायत का शिवालय में महिला को घुइचो लगे थी। यस्तै हरितालिका तीज को अवसर में धनगढ़ी का विभिन्न स्थान में 30 विशेष कार्यक्रम र महोत्सव आयोजना गरिएको छ। यस्तै शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिंग धाम में तीज महोत्सव पनि सुरु भएको छ। आजदेखि सुरु भएको महोत्सव 3 दिनसम्म सञ्चालन हुने शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिंग धाम का सचिव सिद्धराज पनेरुले जानकारी दिनुभयो। धनगढ़ी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले तीज महोत्सव को उद्घाटन गर्नुभएको थियो भने धाम का वरिष्ठ उपाध्यक्ष बलदेव भट्टको अध्यक्षतामा कार्यक्रम भएको हो। यस्तै धनगढ़ी को कैंपस चोक फुलबारी लगायत का स्थान में तीज विशेष कार्यक्रम को आयोजना गरिएको थियो। विभिन्न स्थान में भएका तीज विशेष कार्यक्रम र महोत्सव में सहकर्मी कमल साउत पुगेका थिए।
हामी धनगढी उपमहानगरपालिकाको धार्मिक तीर्थस्थल शिवपुर उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा छौँ र यहाँ पनि तीज महोत्सव 3 दिनसम्म चल्नेछ। धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टसँग छौँ।
तीजको विभिन्न पक्षहरू छन्। यसको धार्मिक पक्ष जुन आज तृतीयाको दिनमा हामी सबैतिर देखिराखेका छौँ, दिदी बहिनीहरू अत्यन्त भक्तिको साथमा महेश्वरको, पार्वतीको र गणेशको यो तीनै स्वरूपको पूजा गरिराख्नु भएको छ र अहिले हामी पनि शिवपुरी धाममा छौँ, जुन एकदमै अग्लो एकदमै ठुलो देवादिदेव महादेवको मन्दिर रहेको स्थल पनि हो र यो नगरीको एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा पनि निर्माण भइरहेको छ र यो एउटा सुन्दर हाम्रो सम्पत्ति पनि हो भन्ने गर्छु मैले त।
विभिन्न शिवालयहरूमा बिहानदेखि नै महिलाहरूको भिडभाड छ। यसै बीच हामी धनगढी उपमहानगरपालिकाको शिवनगरको शिवालयमा आइपुगेका छौँ। यहाँ धेरै श्रद्धालु महिलाहरू हुन्छ।
गीता चन्द पहिलादेखि चलिआएको चलन है, पतिको दीर्घायुको लागि बस्ने भनेर भन्छन् शिवजीको व्रत। सती माताले पनि त्यही सानै उमेरदेखि बस्या भएर शिवजी महादेवलाई वर पाऊ भनेर बस्या भा भएर त्यही प्रथालाई हामी पनि हिन्दू नारीहरू मान्दै आया भएर अनि हरितालिका तीज व्रत बसे सकेसम्म हामीले आफ्नो संस्कृति, आफ्नो संस्कार, आफ्नो आस्थालाई चाहिँ जोगाएर राख्नुपर्छ।
हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज, यसको विषयमा थुप्रै कुराहरू आए तर तीजलाई मनाउने तरिका धनगढी उपमहानगरपालिका वडा नम्बर 14 को फुलबारीमा यस्तो दृश्य देखियो छ।
पशुपति मन्दिरमा पुगेका छौँ। अब पशुपति मन्दिरको दर्शन गरेर घरमा जान्छु। केटाकेटीलाई खाना खुवाउने, अब घरको हेरविचार गर्ने, बसाइतीका मनोरञ्जन गर्ने, नाच गाना गर्ने हो।
मेरो नाम सरस्वती देवी सिंह हो। उनीहरूको भनाअनुसार चाहिँ अब राम्रो श्रीमान पाइन्छ, श्रीमान पाइनेहरूको श्रीमानको आयु लामो हुन्छ भन्ने उद्देश्य हो। त्यसको साथसाथै राम्रो होस्, घरमा सुख शान्ति होस्, केटाकेटीलाई छोराछोरीको अब राम्रो होस् भन्ने त्यही उद्देश्यले व्रत दिइरहेछौँ। अब गणेश चौथीको भोलि पनि व्रत हो मेरो, गणेश चौथीको, अनि पर्सि पनि पञ्चमीको व्रत। खाना खाने त मैले भोलि साँझ मात्रै हो, भोलि फलफुल खाइन्छ। अब त्यही हो, भोलि पनि घरको त्यही बिहान त्यही केटाक्ट गरेर अब गणेश मन्दिरको गणेश भगवान्को पूजा गर्ने भोलि। अब नाच गाना त्यही प्रोग्राम घरमै राखिया हुन्छ। अब घरको छर छिमेकी माइला बहिनीहरू दिदी बहिनीहरू हामी मिलेर गर्ने गरेका छौँ। त्यहाँ अब साँचा खाना साना खुवाएर भनौँ केटाकेटीलाई जसले खान्छ, त्यहाँ हामी 10 बजे 11 बजेसम्म नाच गाना गर्ने गर्छौँ। त्यसपछि अब भोलि पनि त्यसै गरेर पर्सि पनि त्यसै गरेर नाच गाना गरेर त्यही पञ्चमीको पूजा गर्छौँ। त्यसरी नै अब बनाउँछ।
कमल साउद धनगढी।
यस्तै कञ्चनपुरमा 13 वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाका दोषीलाई कारवाहीको माग गर्दै कालो साडीमा तीज मनाइएको छ। दोषीलाई कारवाहीको माग गर्दै घटनाको सुरुदेखि आन्दोलनरत आमा समूहमा आबद्ध महिलाहरू फेरि आन्दोलित भएका हुन्। घटना भएको 48 दिन पुगिसक्दा पनि सरकारले अपराधी पक्राउ गर्न नसकेको विरोधमा कालो साडीमा धरना दिइएको हो। कालो साडी लगाएर निर्मलाका वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै धरना दिएको आमा समूहकी सदस्य बसन्ती चन्द बोगटीले बताउनुभयो। तपाईं प्रदेश नम्बर 7 को खबर संगालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेक को पालो।
खल्तीमा टन्न धन पनि छ, यसपालि घरमा राम्रो पेंट गर्ने मन पनि छ।
ए कुरा त्यसो भयो, त्यसो भए सर्वोत्तम पेंट नै लाउन त।
किन अरु पाउँदैन र बजारमा?
अब सर्वोत्तम पेंट हुँदा हुँदै अरु किन चाहियो?
हो नि, बजारमा सर्वोत्तम पेन्ट्स हुँदा हुँदै अरू हेर्ने त चान्सै भएन। सबै रेन्जमा घर डेकोरेटेडका पेन्ट्सहरू उपलब्ध भएको हाई क्वालिटी पेन्ट्सहरूमा 7 वर्षसम्मको वारेन्टी, विगत 2 वर्षदेखि सञ्चालनमा आएको, बजारमा सर्वत्र पाइने सर्वोत्तम पेन्ट्स, साथै डिलरको पनि आवश्यकता रहेको छ। इच्छुकले सम्पर्क गर्नुहोला 091-551-160 र 98-081-551-160। इमेल sarvottampants@gmail.com।
धनगढीमै अब विशेषज्ञद्वारा उपचार गरिने सुविधा सम्पन्न डेन्टल क्लिनिक पार्क जाने बाटोमा आफ्नै भवनमा खुलिसकेको छ। दाँत मिलाउने स्पेसलिस्टहरू MDS अर्थोडेन्टिस्ट स्पेसलिस्ट डाक्टर विश्वनाथ चौधरी, MDS सर्जन स्पेसलिस्ट डाक्टर दुबारिका बगाले, BDS डेन्टल सर्जन डाक्टर विमल थापा बिहानदेखि बेलुकीसम्म प्रत्येक दिन। विगत 15 वर्षदेखि लगातार डेन्टल सेवा दिँदै आइरहेको अनुभवी DH प्रेम शर्मा, BDS डेन्टल सर्जन डाक्टर नवीन सिंह, हामी कहाँ नयाँ दाँत बनाउने, निकाल्ने, सफा गर्ने, दाँत मिलाउने लगायत दाँत सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छ। यदि तपाईँ पनि दाँत मुख गिजाको उपचार गराउँदा गराउँदै हैरान हुनुहुन्छ भने अब RCT स्पेसलिस्टहरूद्वारा दाँत मुख गिजाको सफल उपचारका लागि ओम श्रीनगर डेन्टल क्लिनिकमा आउनुहोस् र दाँतको समस्याबाट मुक्ति पाउनुहोस्। सम्पर्क ओम श्रीनगर डेन्टल क्लिनिक पार्क मोड जाने बाटोमा धनगढी, प्रोप्राइटर प्रेम शर्मा 091-520-011 98-484-20-357।
ब्रेक पछि समाचारमा स्वागत छ। अब बाँकी खबर। तराईदेखि पहाड़ जोड्ने सबैभन्दा छोटो दूरीको धनगढी दिपायल दूरतमार्गको मुद्दा अर्को चुनावमा पनि ल्याए। नेतालाई गाउँ छिर्न नदिने डोटी र कैलालीका बासिन्दाले चेतावनी दिएका छन्। हरेक चुनावमा नेताले यो सड़कलाई समृद्धिको सेतुको रूपमा जनतामा आज व्याख्या गर्ने तर विजय भएपछि सड़क निर्माणमा चासो पनि नदिने गरेकाले अर्को चुनावमा सोही मुद्दा ल्याएर गाउँ छिर्न नदिने चेतावनी दिएको हो। दूरतमार्ग निर्माणसँग जोडिएका जनताका आशालाई नेताहरूले आफ्नो भोट स्वार्थमा उपभोग मात्रै गर्न थालेपछि स्थानीयमा चरम निराशा छ। उनीहरूले राजनीतिक खिचातानीकै कारणले योजना ओझेलमा परेको जिकिर पनि गरेका छन्। सहकर्मी नवराज पनेरको रिपोर्ट।
निर्वाचनका बेला समृद्धिको सेतु भएको भन्दै भोट माग्ने र विजयी भएपछि सड़क निर्माणको अवस्था समेत बुझ्न नचाहने प्रवृत्तिका कारण द्रुतमार्ग निर्माण हुने आशामा बसेकाहरूमा चरम निराशा छाएको हो। अहिले संघीय सरकारले द्रुतमार्ग निर्माणको जिम्मा प्रदेश सरकारलाई दिएको छ भने प्रदेश सरकार भने बनाउन नसकिने भन्दै पन्छिरहेको छ। अर्को निर्वाचनसम्म पनि द्रुतमार्ग नै बनाउने मुद्दा ल्याए नेताहरूलाई गाउँ छिर्न नदिने बताउँदै डोटी निर्माण व्यवसाय संघका उपाध्यक्ष रमेश खडाए
कम भयो कि जस्तो लागिरहेको छ। त्यो त अब उहाँले नसोचे पनि हुन्छ त्यो कुरा स्थानीय नेताहरूले या चाहिँ त्यहाँको चाहिँ पार्टीको कुनै पनि नेताले अब एउटा बोगदान सडक भनेर 20-30 वर्षसम्म राजनीति गर्नुभयो उहाँहरूले। यो सडकमा पनि लगभग 10 वर्षभन्दा बढी भइसक्यो। जनताहरू अलिकति जाग्नु पर्ने बेला आएको छ। यो राजनीति भन्दा पनि एउटा विकासको मुद्दा हो। अब हामी पनि नेताहरू देखा बेला हुन्छ भन्ने त्यही त हामी पनि अलिक हामीबाट पनि अलिक कमजोरी भएको छ स्थानीय जनता भनौँ न बुद्धिजीबाट पनि। मेन कुरो राजनीति व्यक्तिहरूको नै लापरवाही भएको होस् चाहिँ उहाँको नै हो। मान्छेले यसको नाममा 2 चुनाव 1 चुनाव पनि जिते यहाँ मान्छेले जितिसकेपछि के मतलब पटक्क मतलब छैन। जसले नाम लियो राजनीति मुद्दा
द्रुतमार्ग नै बनाउने सपना देखाएर नेताहरूले 2067 सालको पहिलो संविधान सभाको निर्वाचन, 2070 सालको दोस्रो संविधान सभाको निर्वाचन, 2074 सालको स्थानीय तहको निर्वाचन, 2074 सालकै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेताहरूले भोट मागे। डोटी र कैलालीका जिल्लाका जनताले पनि द्रुतमार्ग निर्माण भए समृद्धिको ढोका खुल्ने आशासहित नेताहरूमाथि विश्वास गर्दै भोट दिएर जिताए। तर 10 वर्षसम्म ट्र्याक समेत नखोल्दै योजना नै अलपत्र पार्ने चलखेल भएपछि डोटी र कैलालीवासीमा निराशा छाएको हो। डोटी गर्सेराका स्थानीय लक्ष्मण देउबा।
त्यो लोकमार्ग सिटी लोकमार्ग भन्ने कुरो उठ्यो नि त। त्यो यति लोकमार्ग बुझ्दा त्यहीतिर बढी सबैतिर अब त्यही खासै वार्ता पनि नगर्ने भए तिनीहरू होइन खालि हामीले अलिअलि मात्र काम गरिरहेको छ। अब यो खालि सुरुमार्ग भनेको मात्र
दिपालीबाट करिब 200 किलोमिटर घुमाउरो बाटो भएर तराई पुग्नुपर्छ। द्रुतमार्ग निर्माण भए सडकले आधा दूरी घट्नेछ भने डोटीका अधिकांश ग्रामीण क्षेत्र र कैलालीको पहाडी क्षेत्रका गाउँहरू सडक सञ्जालसँग जोडिने छन्। तर यो सड़क राजनैतिक स्वार्थमा मात्रै घेरिएर अल्पत्र परिरहेको छ। यो बीचमा डोटीबाटै निर्वाचित सांसद वीरबहादुर बलायर भौतिक पूर्वाधार विकास मन्त्री हुनुभयो भने यसै क्षेत्रका नेता रमेश लेखकले पनि सोही मन्त्रालय सम्हाल्नुभयो। डोटी प्रदेशसभा ख निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य त्रिलोचन भट्ट त अहिले मुख्यमन्त्री नै बनिसक्नु भएको छ। द्रुतमार्ग नै बनाउने आश्वासन बाँडेर नेकपाका नेता लेखराज भट्ट पनि 2 पटक विजयी भइसक्नु भएको छ। तर द्रुतमार्ग भने नेताहरूकै भाषणमा समृद्धिको सेतु बन्न बाहेक अन्य उपलब्धि हासिल हुन सकेको छैन। डोटीका कंग्रेस नेता भूमिराज बडु,
यो त अकर्मण्यता नै, यिनीहरूलाई ग्राउन्ड रियालिटी थाहा छैन। अब यसको चाहिँ सम्पूर्ण कुरा राजनीतिकरण गर्दैछन्, अकर्मण्यता नै हो, अरू कुरा केही पनि होइन। यो निर्वाचित नेतृत्वको अकर्मण्यता हो, अरू केही पनि होइन। अर्को चुनावमा जाने कुरा छोड्नुहोस्, यदि यो नै पनि यो फास्ट रोकियो भने अब जनता यति आवेशमा आइसक्यो, यति आकर्षित भइसक्यो कि तिनीहरूले अब लाग्छन्, अब तिनीहरूले अब जनता कहाँ यो इस्युमा तिनीहरू आउन सक्ने देखेर।
नेताहरूले चुनावका बेला भारत र चीनसम्म जोड्ने त्रिदेशीय मार्गको महत्वाकांक्षी योजनाका रूपमा पनि द्रुत मार्गलाई प्रस्तुत गर्दै आएका छन्। गोरीफन्टादेखि बझाङ हुँदै ताक्लाकोट जोडेर यो सड़कबाट प्रदेश नम्बर 7 समृद्धि ल्याउन सकिने सपना जनतालाई देखाएका थिए। नून बजेट, वन विवाद र निर्माण कम्पनीको लापरवाहीले 10 वर्षसम्म ट्र्याक खोल्न समेत पूरा नभएको अवस्थामा अहिले दुई सरकार बीच नै योजनाको स्वामित्वको विवाद भएपछि द्रुत मार्गले समृद्धि ल्याउला भन्ने आशा गरिरहेकाहरूमा निराशा देखिएको छ। द्रुत मार्गको सर्वेका क्रममा सक्रिय मोहन भट्ट,
हामीले लगिदियौँ रेड बुकसम्म, 4-5 वर्षसम्म त 7 वटा लगभग यो प्रक्रिया भन्दा बाहिर पब्लिकको प्रेसर चाहिँ भएन, सुरुवातमा पब्लिकको प्रेसर थियो नि, त्यो पब्लिक प्रेसर भएन कि।
पहाडी जिल्ला र तराईलाई नजिक ल्याउने उक्त सड़क निर्माण भए डोटी, अछाम र बाजराबाट आवाजावत गर्न अहिलेभन्दा 100 किलोमिटर कम हुन्छ। विकासका दृष्टिकोणले मात्र नभई तराईदेखि चीनको ताक्लाकोट जोड्न पनि यो सड़कले ठूलो दूरी घटाउँछ। तर राजनैतिक खिचातानीले योजना ओझेलमा परेको डोटी र कैलालीवासीको ठहर छ। द्रुत मार्ग निर्माण भए अहिले निर्माणाधीन अवस्थामा रहेको सेती लोकमार्गको भविष्य धेरै नहुने भन्दै उच्च स्तरको राजनीतिमा द्रुत मार्गलाई ओझेलमा पार्ने चलखेल भएको पनि कतिपयको बुझाइ छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
अब अर्को प्रसङ्ग, कैलाली उद्योग वाणिज्य संघकै नक्कली सदस्यता बनाउने पदाधिकारीलाई निर्वाचन समिति बनाउन जिम्मा दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्नो निर्णय सच्याएको छ। सहमति अनुसार दुईवटा समिति बनाउनु पर्नेमा सदस्य छानबिन समिति आफ्नै नेतृत्वमा बनाएर प्रशासनले निर्वाचन समिति बनाउने जिम्मा म्याच सकिएका पदाधिकारीलाई दिने निर्णय सच्याएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा 3 सदस्यीय निर्वाचन समिति बनाइएको छ। जिल्ला निर्वाचन कार्यालय र सरकारी वकिलको कार्यालयका दुईजना प्रतिनिधिलाई सदस्य बनाइएको छ। प्रशासनले यसअघि सहमति विपरीत म्याच सकिएका पदाधिकारीलाई निर्वाचन समिति बनाउने जिम्मा दिने निर्णय गरेकोमा त्यसलाई आफै सच्याएको हो। तर संघको विधान विपरीत म्याच सकिएका र नक्कली सदस्यता बनाउने पदाधिकारीलाई निर्वाचन गराउन दिने निर्णयको भने व्यवसायले विरोध गर्दै आएका छन्। उच्च अदालतको आदेशपछि प्रशासन पनि वर्तमान कार्य समिति सामु झुक्दै नक्कली सदस्य बनाउनेलाई नै साधारण सभाको जिम्मा दिएर दुधको साँची बिरालो बनाएको आरोप व्यवसायले लगाउँदै त्यो निर्णयको विरोध गरिरहेका छन्। म्याच सकिएको र नक्कली सदस्यता बनाएको भन्दै मुद्दाका कारण विवादित बनेका पदाधिकारीलाई निर्वाचन गराउने जिम्मा दिनुले स्वच्छ वातावरणमा निर्वाचन गराउन समस्या हुने व्यवसायको तर्क छ। त्यो निर्णय पनि सच्याउन माग गरिरहेको र निर्णय नसच्याए कानुनी उपचारमा जाने मुद्दा हाल्ने व्यवसायी जयराज न्युपानेले बताउनुभयो।
वर्तमान कार्य समितिको त कुनै पनि कानुनी आधार नै नभएकोले त्यो कार्य समिति विघटन गर्नुको कुनै विकल्पै छैन। कार्य समिति विघटन हुन्छ हुन्छ, उहाँले कानुनी आधार देखाउनै सक्नु भएन। अर्कोतिर उहाँलाई कानुनी अधिकार आजको डेटसम्म प्राप्त भएकै छैन। उच्च अदालत दिपालीका फैसला उहाँहरूका कुनै पनि माध्यमबाट आइपुगेको छैन, त्यो फोटोकपीमा कुनै राइट पनि हुँदैन। अर्कोतिर कार्य समितिका धेरैभन्दा धेरै 12 जना साथीहरूले पनि यो कार्य समितिमा हामी बस्न चाहन्नौ भनेर उहाँहरूलाई निर्णय बुझाउँदै हुनुहुन्छ। मौखिक रूपमा सुनाइसक्नु भयो भने त अब कार्य समितिको कुनै हैसियतै रहेन। त्यसलाई मान्यता दिनुभयो भने हामी कानुनी बाटो पनि रोज्छौँ, तर उहाँहरूले निर्णय सच्याउनुहुन्छ, त्यो अब जुन गलत गर्नुभएको छ त्यसलाई त सच्याउनुहुन्छ होला नि त, हाम्रो पनि कुरा सुन्नुहुन्छ, बहुमत व्यवसायको कुरा पनि सुन्नुहुन्छ होला।
तपाईँ प्रदेश नम्बर 7 खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो, ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। प्रदेश नम्बर 7 पहिलो जडीबुडी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ। धनगढीको कनेरीमा प्रशोधन केन्द्र निर्माण अवधिभन्दा 6 महिना अगाडि नै सम्पन्न हुन लागेको हो। फागुनसम्म निर्माणको अवधि दिएकोमा अबको 1 सातामा निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। यता प्रदेशकै प्रशोधन केन्द्र बनेपछि उचित मूल्य पाउने भन्दै स्थानीय र व्यवसायी उत्साहित भएका छन्। उनीहरूले जडीबुटी प्रशोधनका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुनुका साथै स्थानीय स्तरमा रोजगारी समेत सिर्जना हुने आशा गरेका छन्। एक रिपोर्ट। धनगढीको कनरीमा निर्माण भइरहेको प्रदेश 7 पहिलो जडीबुटी प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको हो। एसियाली विकास बैङ्कको सहयोगमा धनगढीमा सञ्चालित सघन शहरी विकास कार्यक्रम अन्तर्गत कनरीमा करिब 15 रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। देवसिंह रुद्रावती प्रशंसा जेबी कम्पनीले 2,90,00,000 ठेक्का सम्झौता गर्दै निर्माण थालेकोमा निर्धारित समयभन्दा अघि नै प्रशोधन केन्द्र निर्माण सम्पन्न हुन लागेको हो। निर्माण कार्य गरिरहेको कम्पनीका एकजना सञ्चालक दीर्घ जोशी,
सम्पन्न हुँदै जो वचन दिएको थिए नि समयभन्दा छ महिना अगाडि त्यो चाहिँ सकिला।
जडीबुडीको भण्डारण मानिने प्रदेश नम्बर 7 का पहाडी जिल्लाबाट वर्षेनी ठूलो मात्रामा जडीबुडी संकलन र निकासी हुने गरेको छ। यही प्रशोधन केन्द्र नभएकाले संकलित जडीबुडी हालसम्म सोझै कच्चा पदार्थ भारत र चीन निकासी हुने गर्छ भने कतिपय जडीबुडी व्यवसायीले नेपालगंज लगायत अन्य स्थानका प्रशोधन केन्द्रमा पठाउने गरेका छन्। प्रशोधन केन्द्र सञ्चालन भए कौडीको मूल्यमा बहुमूल्य जडीबुटी बेच्नुपर्ने बाध्यता हट्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन्। हिमाली जडीबुटी व्यवसाय संघ बाजुराका अध्यक्ष बलबहादुर थापा:
राम्रो हो त खुसीको कुरा हो, हामीले कहिले काठमाडौँ बकुडाउनु पर्ने हुन्छ, कहिले नेपालगञ्ज बकुडाउनु पर्ने हुन्छ, कहिले विराटनगर भैरुवा बकुडाउनु पर्ने हुन्छ। अब त्यही भएर त्यो ठाउँमा हाम्रो धनगढीमै भयो भने त धेरै राम्रो भइगयो सर। अब मूल्य एउटा चाहिँ अब के भयो भन्दाखेरि भाडा हामीले काठमाडौँ पुगाउनु परेन, अनि बाटोको टेन्सन हट्यो हजुरको, भाडा पनि अब धनगढीसम्म पुगाए अब नेपालगञ्जसम्म पुगाउने त्यो भाडा पनि घट्यो हजुरको। अब नेपालगञ्ज पाउने रेट हामीले धनगढी पायो भने त हजुरको पुगाउने भाडा त हाम्रो बाँच्यो नि त, प्रशोधन गरेर चाहिँ हजुरको भाव बढी पायो।
सात नम्बर प्रदेशलाई जडीबुडीको भण्डार मानिन्छ। अझ बझाङ, बाजुरा र दार्चुलालाई जडीबुडीको हब भन्ने गरिन्छ। यस क्षेत्रबाट करोडौं मूल्यका जडीबुटी बिना प्रशोधन प्रदेश बाहिर जाने गरेको छ। तर प्रशोधन केन्द्र भएमा व्यवसायीलाई फाइदा हुने र जडीबुटीको प्रवर्धन गर्न फाइदा पुग्ने बताउँदै नेपाल जडीबुटी व्यवसाय संघ दार्चुलाका महासचिव गणेश बुढा थोकी:
प्रदेश नम्बर 7 मा एउटा नि छैन अब जडीबुटी प्रशोधन गर्ने, 7 नम्बर प्रदेशमा खोल्यो भने 7 नम्बर प्रदेशका व्यापारीको लागि होइन केशल जनताको लागि राम्रै कुरा हो। अब प्रशोधन केन्द्र खोल्यो भने त जडीबुटी प्रशोधन केन्द्र 7 नम्बर प्रदेशको लागि एकदमै सुहाउँदो पनि छ। जडीबुटी प्रशोधन केन्द्र नेपालगञ्जमा छ, जडीबुटी सबभन्दा म्याक्सिमम बढी आउने भनेको सुदूरपश्चिम, सुदूरपश्चिमको दार्चुला पजाङ बाजुरा म्याक्सिमम जडीबुटी आउने भनेको त्यही जिल्ला हो, तीन जिल्ला।
प्रशोधन केन्द्र बनेपछि संकलित जडीबुटीहरू प्रशोधन भई आय आर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ। बझाङमा अमला, रिट्ठा, पाखनवेद, काउलोको पात, चुन्द्रोको बोक्रा, पाउल काउलो निकासी भएको छ। यस्तै रातो च्याउ, अल्लो, टिमुर, काकड, सिङ्गो, लोक्ता, कटुसी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तित्याइलो, बिस्मरा, यार्सा गुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी भएको छ। बाजुराबाट पनि सुगन्धवाल, पाषाणवेद, च्याउ, चिराइतो, काकड सिन्डी, सुगन्धवाल, पदमचाल, कटुकी, वन लसुन, सतुवा, सुनाखरी, सेतक चिनी, लोक्ता, अल्लो, टिमुर, रिठाको संकलन निकासी भएको छ। दार्चुलाबाट वार्षिक 2,00,000 किलो जडीबुडी निकासी हुने गरेकोमा त्यसमा यार्सा गुम्बा, पाँचाउले, सतुवा, कटुसी, वन लसुन, तिते लगायतका बहुमूल्य जडीबुडीहरू रहेका छन्। पहाड़ी जिल्लामा पाइने रिठा, अमला, तेजपात, सुनगाभा, अल्लो, बिजरा, सुगन्धवाल, पाषाणवेद, काउलो, सिमजरा, भिडाते, लोक्ता, झ्याउ, चिराइतो, जीवन्दी, ओखरको बोक्रा र यार्सा गुम्बा लगायत बहुमूल्य जडीबुटीहरू निकासी हुँदै आएका छन्। तीन जिल्लाबाट 43 जडीबुटी निकासी हुँदै आएकोमा प्रशोधन केन्द्र भएमा यसले राहत हुनुका साथै रोजगारीको अवसर समेत सिर्जना हुने भनाइ छ। दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष तथा जडीबुटी व्यवसायी मंगल सिंह ठगुन्डाको:
रोजगारी सिर्जना एउटा कुरा, जस्तो अब हाम्रो प्रदेशभित्रको जडीबुटीहरू हामी धनगढीमा प्रश्न पायो भने अथवा त्यो प्रश्न भइदिएको खण्डमा 7 नम्बर प्रदेशका जनता रोजगार पाउने भयो, त्यसपछि तपाईँको त्यो उद्योग पनि रोजगार पाउने भयो हजुरको, अनि राज्यलाई राजस्व पनि हुने भयो। अब हामीलाई त्यो ढुवानी खर्च पनि कम हुन्छ। अब जस्तो तपाईँको आफ्नै प्रदेशमा भयो भने पछि त्यसले गर्दा पनि हामीलाई अब व्यवसाय प्रत्यक्ष तपाईँको त्यहाँ नजिक पनि भइन्छ।
प्रदेश 7 का पहाडी जिल्लाबाट वार्षिक 50 करोड बढीको जडीबुटी भारत निकासी हुने गरेको र करोडौंको जडीबुटी चीन निकासी हुने गरेको व्यवसायीहरू बताउँछन्। तर कतिपय जडीबुटीको प्रशोधन गर्ने व्यवस्था नेपालमै नभएकाले त्यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव जडीबुटी व्यवसायीले दिएका छन्। फेरि नेपाल जडीबुटी व्यवसाय संघ दार्चुलाका महासचिव गणेश बुढा थोकी:
फाइदा हुने जडीबुटी भन्ने बित्तिकै सरगुटमा जङ्गलको बन्नसुन, त्यसपछि सतुवा, चिरौला, सेतकसिनी भन्नेहरू आउँछ, त्यसको प्रशोधन नेपालमा छैन। जहाँसम्म अब महँगो जडीबुटीको प्रशोधन नेपालमा भयो भने हामीलाई फाइदा, देशलाई पनि फाइदा, जनतालाई पनि फाइदा हुन्थ्यो, प्रत्यक्ष हाम्रो 7 नम्बर प्रदेशलाई फाइदा हुन्थ्यो। अब सानोतिनो खोले पनि राम्रै हो।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी
र बैतडीका सबै स्थानीय तहमा नेपाल टेलिकमको फोन सेवा नहुँदा समस्या भएको छ। जिल्लाको तल्लो छोडा क्षेत्रमा नमस्ते मोबाइलले समेत राम्रोसँग काम नगर्दा त्यस क्षेत्रका स्थानीय सञ्चार विहीन भएका छन्। वर्षाको समयमा तल्लो छोडाका स्थानीय बासिन्दालाई झनै समस्या हुने गरेको छ। विद्युत सेवा नहुँदा नेपाल टेलिकमका टावर सोलरबाट सञ्चालनमा रहेकाले वर्षातको समयमा सञ्चारविहीन हुनु परेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर साउन्दले बताउनुभयो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक: तराईदेखि पहाड जोड्ने सबैभन्दा छोटो दूरीको धनगढी दिपायल द्रुत मार्गको मुद्दा अर्को चुनावमा ल्याए नेतालाई गाउँ छिर्न नदिने चेतावनी, राजनीतिक खिचातानीले योजना ओझेलमा परेको जिकिर। धनगढीको कनरीमा जडीबुटी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा, प्रदेशकै पहिलो प्रशोधन केन्द्र बनेपछि उचित मूल्य पाउने भन्दै जडीबुटी व्यवसायी र संकलकहरू उत्साहित। उद्योग वाणिज्य संघको विवाद समाधानका लागि भएको सहमति उल्टाएको प्रशासनले निर्णय सच्यायो। प्रशासकीय अधिकृतको नेतृत्वमा 3 सदस्यीय निर्वाचन समिति गठन। निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका उपसचिव फेरि छानबिन समितिमा फर्किए। समितिको प्रतिवेदन चित्त नबुझे फरक मत राख्ने दावी। र आज हरितालिका तीज हिन्दू नारीहरूले व्रत बस्दै पूजा आराधना गरी उल्लासका साथ मनाउँदै ठाउँ ठाउँमा तीज विशेष कार्यक्रम र महोत्सवको आयोजना।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
हवस् त। प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। पल पलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। अहिलेको यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।